بس یہ آیات بطور فیصلہ ہیں کہ ما قتلوہ و ما صلبوہ ولکن شبہ لہم، سورہ نساء آیت 158، بر رفعہ اللہ علیہ، سورہ نساء آیت 159۔ یعنی یہ سرے سے بات غلط ہے کہ یہودیوں نے بذریعہ صلیب حضرت عیسیٰ علیہ السلام کو قتل کر دیا ہے، اس لیے اس کا نتیجہ بھی غلط ہے کہ حضرت مسیح کا خدا تعالیٰ کی طرف رفع نہیں ہوا اور نعوذ باللہ شیطان کی طرف گیا ہے، بلکہ خدا نے اپنی طرف اس کا رفع کیا ہے۔ ظاہر ہے کہ یہود اور نصارہ میں رفع جسمانی کا کوئی جھگڑا نہ تھا، اور نہ یہود کا یہ اعتقاد تھا کہ جس کا رفع جسمانی نہ ہو وہ مومن نہیں ہوتا اور ملعون ہوتا ہے اور خدا کی طرف نہیں جاتا بلکہ شیطان کی طرف جاتا ہے۔ خود یہود قائل ہیں کہ حضرت موسیٰ کا رفع جسمانی نہیں ہوا، حالانکہ وہ حضرت موسیٰ کو تمام اسرائیلی نبیوں سے افضل اور صاحب شریعت سمجھتے ہیں۔ اب تک یہود زندہ موجود ہیں، ان کو پوچھ کر دیکھ لو کہ انہوں نے حضرت مسیح کے مصلوب ہونے سے کیا نتیجہ نکالا تھا۔ کیا یہ کہ ان کا رفع جسمانی نہیں ہوا، یا یہ کہ ان کا رفع روحانی نہیں ہوا اور وہ نعوذ باللہ اوپر کو خدا کی طرف نہیں گئے بلکہ نیچے کو شیطان کی طرف گئے؟ بڑی حماقت انسان کی یہ ہے کہ وہ ایسی بحث شروع کر دے جس کو اصل تنازع سے کچھ بھی تعلق نہیں۔ بمبئی کلکتہ میں صدہا یہودی رہتے ہیں، بعض اہل علم اور اپنے مذہب کے فاضل ہیں، ان سے بذریعہ خط دریافت کر کے پوچھ لو کہ انہوں نے حضرت مسیح پر کیا الزام لگایا تھا اور صلیبی موت کا کیا نتیجہ نکالا تھا، کیا عدم رفع جسمانی یا عدم رفع روحانی؟ غرض حضرت مسیح کے رفع کا مسئلہ بھی قرآن شریف میں بے فائدہ اور بغیر کسی محرک کے بیان نہیں کیا گیا، بلکہ اس میں یہود کے ان خیالات کا ضب اور دفع مقصود ہے جن میں وہ حضرت مسیح کے رفع روحانی کے منکر ہیں۔ بھلا اگر تنزل کے طور پر ہم مان بھی لیں کہ یہ لغو حرکت نعوذ باللہ خدا تعالیٰ نے اپنے لیے پسند کی کہ مسیح کو ما جسم اپنی طرف کھینچ لیا اور اپنے نفس پر جسم اور جسمانی ہونے کا اعتراض بھی وارد کر لیا، کیونکہ جسم جسم کی طرف کھینچا جاتا ہے، پھر بھی تباً یہ سوال پیدا ہوتا ہے کہ چونکہ قرآن شریف یہود اور نصارہ کی غلطیوں کی اصلاح کرنے آیا ہے، اور یہود نے یہ ایک بڑی غلطی اختیار کی تھی کہ حضرت عیسیٰ علیہ السلام کو نعوذ باللہ ملعون قرار دیا اور ان کے روحانی رفع سے انکار کیا اور یہ ظاہر کیا کہ وہ مر کر خدا کی طرف نہیں گیا ہے بلکہ شیطان کی طرف گیا، تو اس الزام کا دفع اور ضب قرآن میں کہاں ہے جو اصل منصب قرآن کا تھا؟ کیونکہ جس حالت میں آیت رافعہ کا الیہ اور آیت بر رفع اللہ علیہ جسمانی رفع کے لیے خاص ہو گئیں، تو روحانی رفع کا بیان کسی اور آیت میں ہونا چاہیے، اور یہود اور نصارہ کی غلطی دور کرنے کے لیے کہ جو عقیدہ لعنت کے متعلق ہے، ایسی آیت کی ضرورت ہے، کیونکہ جسمانی رفع لعنت کے مقابل پر نہیں، بلکہ جیسا کہ لعنت بھی ایک روحانی امر ہے، ایسا ہی رفع بھی ایک امر روحانی ہونا چاہیے، بس وہی مقصود بذات امر تھا۔ اور یہ عجیب بات ہے کہ جو امر تصفیہ کے متعلق تھا وہ اعتراض تو بدستور گلے پڑا رہا، اور خدا نے خانخواہ ایک غیر متعلق بات جو یہود کے عقیدہ اور باطل استنباط سے کچھ بھی تعلق نہیں رکھتی، یعنی رفع جسمانی، اس کا قصہ بار بار قرآن شریف میں لکھ مارا، گویا سوال دیگر اور جواب دیگر۔ ظاہر ہے کہ رفع جسمانی یہود اور نصارہ اور اہل اسلام تینوں فرقوں کے عقائد کی روح سے مدار نجات نہیں۔ نوٹ: یہود حضرت عیسیٰ علیہ السلام کے اس رفع سے منکر تھے جو ہر ایک مومن کے لیے مدار نجات ہے، کیونکہ مسلمانوں کی طرح ان کا بھی یہی عقیدہ تھا کہ جان نکلنے کے بعد ہر ایک مومن کی روح کو آسمان کی طرف لے جاتے ہیں اور اس کے لیے آسمان کے دروازے کھولے جاتے ہیں، مگر کافر پر آسمان کے دروازے بند ہوتے ہیں، اس لیے اس کی روح نیچے شیطان کی طرف پھینک دی جاتی ہے، جیسا کہ وہ اپنی زندگی میں بھی شیطان کی طرف ہی جاتا تھا، لیکن مومن اپنی زندگی میں اوپر کی طرف جاتا ہے، اس لیے مرنے کے بعد بھی خدا کی طرف اس کا رفع ہوتا ہے اور ارجعی الی ربک کی آواز آتی ہے۔ منہ بلکہ کچھ بھی نجات اس پر موقوف نہیں، تو پھر کیوں خدا نے اس کو بار بار ذکر کرنا شروع کر دیا؟ یہود کا یہ کب مذہب ہے کہ بغیر جسمانی رفع کے نجات نہیں ہو سکتی اور نہ سچا نبی ٹھہر سکتا ہے؟ پھر اس لغو ذکر سے فائدہ کیا ہوا؟ کیا یہ عجیب بات نہیں کہ جو تصفیہ کے لائق امر تھا، جس کے عدم تصفیہ سے ایک سچا نبی جھوٹا ٹھہرتا ہے بلکہ نعوذ باللہ کافر بنتا ہے اور لعنتی کہلاتا ہے، اس کا تو قرآن نے کچھ ذکر نہ کیا، اور ایک بیہودہ قصہ رفع جسمانی کا जिससे कुछ भी फ़ायदा नहीं, शुरू कर दिया। नोट: रफ़ा जिस्मानी का ख़्याल उस वक्त नसारा के दिल में पैदा हुआ जबकि उनका इरादा हुआ कि हज़रत मसीह को खुदा बनावें और दुनिया का मुनज्जी करार दें, वरना नसारा भी खुद इस बात के कायल हैं कि निजात के लिए तो सिर्फ़ रूहानी रफ़ा काफ़ी है। बस अफसोस के जिस अमर को नसारा हज़रत मसीह की खुदाई के लिए इस्तेमाल करते हैं और उनकी एक खसूसियत ठहराते हैं, वही अमर मुसलमानों ने भी अपने अकीदे में दाखिल कर लिया है। अगर मुसलमान ये जवाब दें कि हम तो इदरीस को भी मसीह की तरह आसमान पर, मालूम होता है कि कातिब की गलती से यहाँ कुछ लफ्ज़ रह गया है जो गालिबन रहने का लफ्ज़ है, अकीदा रखते हैं। ये दूसरा झूठ है, क्योंकि जैसा कि तफसीर फतुल बयान में लिखा है कि अहले सुन्नत का यही अकीदा है कि इदरीस आसमान पर जिंदा बजिस्म उनसरी नहीं, वरना मानना पड़ेगा कि वो भी किसी दिन ज़मीन पर मरने के लिए आएगा। तो अब खानखा रफ़ा जिस्मानी में मसीह की खसूसियत माननी पड़ी और कबूल करना पड़ा कि उसका जिस्म गैर फ़ानी है और खुदा के पास बैठा हुआ है और ये सरी बातिल है। मिन्हु: गरज हज़रत मसीह की मौत और रफ़ा जिस्मानी साहब कातिब मालूम होता है, लफ्ज़ रफ़ा रूहानी चाहिए। मुसहे: रफ़ा रूहानी पर ये दलाइल हैं जो हमने बहुत बस्त से अपनी किताबों में बयान किए हैं और अब तक हमारे मुखालिफ अदम जवाब की वजह से हमारे मदयून हैं। फिर इसमें अब हम पीर मेहर अली शाह या किसी और पीर साहिब या मौलवी साहिब से क्या बहस करें, हम तो बातिल को ज़िबा कर चुके, अब ज़िबा के बाद क्यों अपने ज़बीहे पर बेफ़ायदा छुरी फेरें। ऐ हज़रात, इन उमूर में अब बहसों का वक्त नहीं, अब तो हमारे मुखालिफों के लिए डरने और तौबा करने का वक्त है, क्योंकि जहाँ तक इस दुनिया में सबूत मुमकिन है और जहाँ तक हकायक और दावी को साबित किया जाता है, इसी तरह हमने हज़रत मसीह की मौत और उनके रफ़ रूहानी को साबित कर दिया है। फमादा बादल हक इल्ला ज़लाल, सूरह यूनुस आयत 33। अब मौत मसीह के बाद दूसरा मरहला ये है कि मसीह मऊद का इसी उम्मत में से आना किन नसूस कुरानिया और हदीसिया और दीगर कराइन से साबित है, सो वो दलाइल ज़ेल में बयान किए जाते हैं। गौर से सुनो, शायद खुदाए रहीम हिदायत करे। मिन जुमला इन दलाइल के जो इस बात पर दलालत करती हैं, जो आने वाला मसीह जिसका इस उम्मत के लिए वादा दिया गया है वो इसी उम्मत में से एक शख्स होगा, बुखारी और मुस्लिम की वो हदीस है जिसमें इमामकुम मिनकुम और अम्माकुम मिनकुम लिखा है, जिसके ये माने हैं कि वो तुम्हारा इमाम होगा और तुम ही में से होगा। चूँकि यह हदीस आने वाले ईसा की नस्बत है और उसी की तारीफ में इस हदीस में हकम और अदल का लफ्ज़ बतौर सिफत मौजूद है जो इस फ़िक्रे से पहले है, इसलिए इमाम का लफ्ज़ भी उसी के हक़ में है। और इसमें कुछ शक नहीं कि इस जगह मिनकुम के लफ्ज़ से सहाबा को ख़िताब किया गया है और वही मुखातिब थे, लेकिन ज़ाहिर है कि उनमें से तो किसी ने मसीह मऊद होने का दावा नहीं किया, इसलिए मिनकुम के लफ्ज़ से कोई ऐसा शख्स मुराद है जो खुदा ताला के इल्म में कायम मकाम सहाबा है, और वो वही है जिसको इस आयत मुफस्सल ज़ैल में कायम मकाम सहाबा किया गया है, यानी ये कि व आखरीन मिनहुम लम्मा यलहक़ू बिहिम, सूरह जुमा आयत 4। क्योंकि इस आयत ने ज़ाहिर किया है कि वो रसूल करीम की रूहानियत से तरबियत याफ्ता है और इसी माने की रूह से सहाबा में दाखिल है, और इस आयत की तशरीह में ये हदीस है: लौकान अलीमान मुअल्लकम बिसुरैया लनालहू रजुलुम मिन फारिस। और चूँकि इस फारिस शख्स की तरफ वो सिफत मंसूब की गई है जो मसीह मऊद और महदी से मखसूस है, यानी ज़मीन जो ईमान और तौहीद से खाली होकर जुल्म से भर गई है फिर उसको अदल से पुर करना, लिहाजा यही शख्स महदी और मसीह मऊद है और वो मैं हूँ। और जिस तरह किसी दूसरे मुद्दई महदवियत के वक्त में खुसूफ खुसूफ रमज़ान में आसमान पर नहीं हुआ, ऐसा ही 1300 बरस के अरसे में किसी ने खुदा ताला के इल्हाम से इल्म पाकर यह दावा नहीं किया कि इस पेशगोई लनालहू रजुलुम मिन फारिस का मिसदाक मैं हूँ, और पेशगोई अपने अल्फाज से बतला रही है कि ये शख्स आखिरी ज़माने में होगा जबकि लोगों के ईमानों में बहुत ज़ोफ़ आ जाएगा और फारसी उल असल होगा और उसके ज़रिए से ज़मीन पर दोबारा ईमान कायम किया जाएगा। और ज़ाहिर है कि सलीबी ज़माने से ज़्यादातर ईमान को सदमा पहुँचाने वाला और कोई ज़माना नहीं, यही ज़माना है जिसमें कह सकते हैं कि गोया ईमान ज़मीन पर से उठ गया, जैसा कि इस वक्त लोगों की अमली हालतें और इनकलाब अज़ीम جو بدی کی طرف ہوا ہے، اور قیامت کے علامات صغرہ جو مدت سے ظہور میں آ چکی ہیں صاف بتلا رہی ہیں، اور نیز آیت و آخرین منہم میں اشارہ پایا جاتا ہے کہ جیسے صحابہ کے زمانے میں زمین پر شرک پھیلا ہوا تھا ایسا ہی اس زمانے میں بھی ہوگا، اور اس میں کچھ شک نہیں کہ اس حدیث اور اس آیت کو باہم ملانے سے یقینی طور پر یہ سمجھا جاتا ہے کہ یہ پیش گوئی مہدی آخر الزمان اور مسیح آخر الزمان کی نسبت ہے، کیونکہ مہدی کی تعریف میں یہ لکھا ہے کہ وہ زمین کو عدل سے بھر دے گا جیسا کہ وہ ظلم اور جور سے بھری ہوئی تھی، اور مسیح آخر الزمان کی نسبت لکھا ہے کہ وہ دوبارہ ایمان اور امن کو دنیا میں قائم کر دے گا، اور شرک کو محو کرے گا، اور ملل باطلہ کو ہلاک کر دے گا۔ پس ان حدیثوں کا معال بھی یہی ہے کہ مہدی اور مسیح کے زمانے میں وہ ایمان جو زمین پر سے اٹھ گیا اور ثریا تک پہنچ گیا تھا پھر دوبارہ قائم کیا جائے گا، اور ضرور ہے کہ اول زمین ظلم سے پر ہو جائے اور ایمان اٹھ جائے، کیونکہ جبکہ لکھا ہے کہ تمام زمین ظلم سے بھر جائے گی تو ظاہر ہے کہ ظلم اور ایمان ایک جگہ جمع نہیں ہو سکتے۔ ناچار ایمان اپنے اصلی مقر کی طرف جو آسمان ہے چلا جائے گا، غرض تمام زمین کا ظلم سے بھرنا اور ایمان کا زمین پر سے اٹھ جانا۔ اس قسم کی مصیبتوں کا زمانہ آن حضرت صلی اللہ علیہ وسلم کے زمانے کے بعد ایک ہی زمانہ ہے، جس کو مسیح کا زمانہ یا مہدی کا زمانہ کہتے ہیں، اور احادیث نے اس زمانے کو تین پیرایوں میں بیان کیا ہے: رجل فارس کا زمانہ، مہدی کا زمانہ، مسیح کا زمانہ۔ اور اکثر لوگوں نے قلت تدبر سے ان تین ناموں کی وجہ سے تین علیحدہ علیحدہ شخص سمجھ لیے ہیں، اور تین قومیں ان کے لیے مقرر کی ہیں: ایک فارسیوں کی قوم، دوسری بنی اسرائیل کی قوم، تیسری بنی فاطمہ کی قوم۔ مگر یہ تمام غلطیاں ہیں، حقیقت میں یہ تینوں ایک ہی شخص ہے جو تھوڑے تھوڑے تعلق کی وجہ سے کسی قوم کی طرف منسوب کر دیا گیا ہے۔ مثلا ایک حدیث سے جو کنز المال میں موجود ہے سمجھا جاتا ہے کہ اہل فارس یعنی بنی فارس بنی اسحاق میں سے ہیں، بس اس طرح پر وہ آنے والا مسیح اسرائیلی ہوا، اور بنی فاطمہ کے ساتھ امہاتی تعلق رکھنے کی وجہ سے جیسا کہ مجھے حاصل ہے فاطمی بھی ہوا، بس گویا وہ نصف اسرائیلی ہوا اور نصف فاطمی ہوا جیسا کہ حدیثوں میں آیا ہے۔ ہاں میرے پاس فارسی ہونے کے لیے بجز الہام الہی کے اور کچھ ثبوت نہیں، لیکن یہ الہام اس زمانے کا ہے کہ جب اس دعوے کا نام و نشان بھی نہیں تھا، یعنی آج سے 20 برس پہلے براہین احمدیہ میں لکھا گیا ہے، اور وہ یہ ہے: حضرت توحید توحیدہ یا ابن آل فارس، یعنی توحید کو پکڑو، توحید کو پکڑو اے فارس کے بیٹو۔ اور پھر دوسری جگہ یہ الہام ہے: ان الذین صدوا عن سبیل اللہ رد علیہم رجل من فارس شکر اللہ سایہ، یعنی جو لوگ خدا کی راہ سے روکتے تھے ایک شخص فارسی اصل نے ان کا رد لکھا، خدا نے اس کی کوشش کا شکریہ کیا۔ ایسا ہی ایک اور جگہ براہین احمدیہ میں یہ الہام ہے: لو کان الایمان معلقا بالثریا لنالہ رجل من فارس۔ نوٹ: چونکہ 1300 برس تک خدا کے الہام کے امر سے اس پیشگوئی کے مصداق ہونے کا کسی نے دعویٰ نہیں کیا، اور ممکن نہیں کہ آن حضرت صلی اللہ علیہ وسلم کی پیشگوئی جھوٹی ہو، اس لیے جس شخص نے یہ دعویٰ کیا اور دعویٰ بھی قبل اعتراض پیش آمدہ، اس کا رد کرنا گویا پیشگوئی کی تکذیب ہے۔ من ہو، یعنی اگر ایمان ثریا پر اٹھایا جاتا اور زمین سراسر بے ایمانی سے بھر جاتی، تب بھی یہ آدمی جو فارسی الاصل ہے اس کو آسمان پر سے لے آتا۔ اور بنی فاطمہ ہونے میں یہ الہام ہے: الحمدللہ الذی جعل لکم السہرہ والنصبہ اشکر نعمتی ریت خدیجتی۔ نوٹ: الہام الحمدللہ الذی جعل لکم السہرہ والنصبہ سے ایک لطیف استدلال میرے بنی فاطمہ ہونے پر پیدا ہوتا ہے، کیونکہ سحر اور نصب اس الہام میں ایک ہی جعلہ کے نیچے رکھے گئے ہیں، اور ان دونوں کو قریباً ایک ہی درجے کا امر قابل حمد ٹھہرایا گیا ہے۔ اور یہ صریح دلیل اس بات پر ہے کہ جس طرح سحر یعنی دامادی کو بنی فاطمہ سے تعلق ہے، اسی طرح نصب میں بھی فاطمیت کی آمیزش والدات کی طرف سے ہے، اور سحر کو نصب پر مقدم رکھنا اسی فرق کے دکھلانے کے لیے ہے کہ سحر میں خالص فاطمیت ہے اور نصب میں اس کی آمیزش۔ من ہو، یعنی تمام حمد اور تعریف اس خدا کے لیے जिसने तुम्हें फ़ख्रे दामादी सादात और फ़ख्रे उलूए नसब जो दोनों ममासिल व मुशाबे हैं अता फ़रमाया, यानी तुम्हें सादात का दामाद होने की फजीलत अता की और नीज बनी फ़ातिमा उम्महात में से पैदा करके तुम्हारे नसब को इज़्ज़त बख्शी और मेरी नेमत का शुक्र कर कि तूने मेरी खदीजा को पाया। नोट, ये इल्हाम बराहीन में दर्ज है। इसमें बतौर पेश गोई इशारतन ये बतलाया गया है कि वो तुम्हारी शादी जो सादात में मुकद्दर है ज़रूरी तौर पर होने वाली है और खदीजा रज़ी अल्लाह अन्हा की औलाद को खदीजा के नाम से याद किया। ये इस बात की तरफ इशारा है कि वो एक बड़े ख़ानदान की माँ हो जाएगी। इस जगह ये अजीब लतीफ़ा है कि खुदा ने इब्तदाए सिलसिला सादात में सादात की माँ एक फ़ारसी औरत मुकर्रर की जिसका नाम शहरबानो था और दूसरी मरतबा एक फ़ारसी ख़ानदान की बुनियाद डालने के लिए एक सैयदा औरत मुकर्रर की जिसका नाम नुसरत जहाँ बेगम है। गोया फ़ारसियों के साथ ये इवज़ मुआवजा किया कि पहले एक बीवी फ़ारसी उल असल सैयद के घर में आई और फिर आखिरी ज़माने में एक बीवी सैयदा फ़ारसी मर्द के साथ ब्याही गई। और अजीब तर ये कि दोनों के नाम भी बाहम मिलते हैं। और जिस तरह सादात का ख़ानदान फैलाने के लिए वादा इलाही था, इस जगह भी बराहीन अहमदिया के इल्हाम में इस ख़ानदान के फैलाने का वादा है और वो ये है, सुबहान अल्लाह तबारक व तआला ज़्यादा मजदे का यनक़ते व आबा का व युबदा मिन का फ़लहमदुल्लाह अला ज़ालिक मिन हो। यानी बनी इसहाक की वजह से एक तो आबाई इज़्ज़त थी और दूसरी बनी फ़ातिमा होने की इज़्ज़त इसके साथ मुलहिक हुई। और सादात की दामादी की तरफ इस साजिश की बीवी की तरफ इशारा है जो सैयदा सनदी सादात दिल्ली में से हैं, मीर दर्द के ख़ानदान से ताल्लुक़ रखने वाले। इसी फ़ातिमी ताल्लुक़ की तरफ इस कश्फ में इशारा है जो आज से 30 बरस पहले बराहीन अहमदिया में शाये किया गया, जिसमें देखा था कि हज़रात पंजतन सैयदुल कौनैन हसनैन फ़ातिमत ज़हरा और अली रज़ी अल्लाह अन्हो ऐन बेदारी में आए और हज़रत फ़ातिमा रज़ी अल्लाह अन्हा ने कमाल महब्बत और मादराना उतूफ़त के रंग में इस खाकसार का सर अपनी रान पर रख लिया और आलम खामोशी में एक गमगीन सूरत बनाकर बैठे रहे। उसी रोज़ से मुझको इस खूनी आमेज़िश के ताल्लुक़ पर यकीन कुल्ली हुआ, अल्हम्दुलिल्लाह अला ज़ालिक।